सबैजनालाई फेरि पनि सुकृष्को नाममा जय मसी। तपाईँहरू सम्पूर्णलाई आजको दिनमा यो वचनको भागमा म स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी ढिला नगरिकन आजको वचनमा, आजको पाठमा हामी प्रवेश गर्नेछौँ। अनि आज चाहिँ हामी एउटा महत्त्वपूर्ण विषयहरू मध्ये पनि एउटा महत्त्वपूर्ण विषय चाहिँ बप्तिस्माको बारेमा आज हामी वचन सुन्न जाँदैछौँ। अब साधारणतय मण्डलीहरूमा चाहिँ बप्तिस्मा चाहिँ कहिले लिइन्छ त भनेर कसैलाई हामी प्रश्न गर्दछौँ भने, कसैले चाहिँ होइन अब पापको कुराहरूलाई त्यागेर होइन अनि त्यसपछि यीशु ख्रिस्ट नै हाम्रो मुक्तिदाता हुनुहुन्छ भनेर ग्रहण गरिसके पश्चात चाहिँ बप्तिस्मा लिनु पर्दछ भनेर चाहिँ भन्ने गर्दछन् र यही बुझाइ रहिआएको छ होइन। अनि एउटा व्यक्ति है कुनै मण्डलीबाट अर्को मण्डलीमा जाँदछ भने पनि के गरिन्छ त भन्दाखेरि बप्तिस्मा घरिघरि लिने गर्दै आएको पनि हामी देख्न सक्दछौँ। अब बप्तिस्मा लिएन भने चाहिँ के हुँदछ त होइन, बप्तिस्मा लिएन भने चाहिँ के हुँदछ त भने, बप्तिस्मा लिएन भने चाहिँ है मान्छे चाहिँ के हुँदछ त, मुक्ति पाउँदैन। त्यसै कारणले गर्दा ऊ चाहिँ स्वर्ग जान सक्दैन होइन। स्वर्ग नगएपछि त्यो कहाँ जान्छ त भन्दाखेरि नर्कमा जाँदछ र अनन्त अनन्त कालसम्म चाहिँ नर्कमा चाहिँ एकदमै पीडामा होइन त्यो दर्दमा चाहिँ बस्नुपर्छ होइन। यसै कारणले गर्दाखेरि चाहिँ बप्तिस्मा लिनु पर्दछ भनेर पनि मानिसहरूले भन्ने गर्नुहुँदछ। यसै कारणले गर्दाखेरि चाहिँ नि बालकलाई पनि बत्तिसमा दिने प्रचलन अथवा प्रथा चाहिँ मण्डलीमा भित्रिन गयो। बुझ्दै हुनुहुन्छ है। अब बच्चा के हुँदछ त भन्दाखेरि एउटा उमेरसम्म, मेच्योरिटी उमेरसम्म नपुगिकन एउटा बालकको मृत्यु भयो भने त अब के हुने भयो त, त्यो बालक त अब कहाँ जाने भए, नर्कमा जाने भए, नर्कमा अनन्त अनन्तसम्म चाहिँ अब सताइने भए होइन। त्यसपछि त्यो हेल फायरमा हो, आगो र गन्धक ननिभ्ने ठाउँमा चाहिँ बस्नुपर्ने भयो। यसै कारणले गर्दाखेरि चाहिँ अब के भयो त भन्दाखेरि बच्चालाई पनि बप्तिस्मा दिने है, बच्चालाई पनि बप्तिस्मा दिने। अनि यति मात्र होइन कि अब कुनै कुनै व्यक्तिहरू, कुनै कुनै शिशुहरू है, अब यो चाहिँ एकदमै शिशु, भर्खर जन्मेको शिशुहरू पनि के हुने गर्दछन् त भन्दाखेरि, शिशुहरू त कुनै कुनै शिशुहरू त जन्मने साथ मर्ने गर्दछन् होइन। अब यसो हुँदाखेरि चाहिँ अब ल अब त्यसो भयो भने त शिशु त कहाँ जाने भए, नर्कमा जाने भए। यसै कारणले गर्दाखेरि अब मण्डलीभित्र के पनि भित्रियो भने अब शिशुको बप्तिस्मा दिने प्रचलन पनि मण्डलीमा भित्रिन थाल्यो है। अब बालकलाई, सानो शिशुलाई त अब पानीमा डुबायो भने त के हुने भयो त, अब मर्न पनि सक्दछ होइन। यसै कारणले गर्दाखेरि चाहिँ स्प्रिङ्कलिङ ब्याप्टिजम भन्ने क्या, जुन चाहिँ के गर्ने त भन्दाखेरि हातले पानी चाहिँ उसको शिरमा चाहिँ छम्किदिने अनि त्यो नै चाहिँ बप्तिस्मा हो भनेर चाहिँ यस्तो है पानीको छर्काउको बप्तिस्मा पनि मण्डलीमा भित्रिन थाल्यो। अब जब यो बप्तिस्मा दिइन्छ त्यसपछि चाहिँ गड फादर गड मदर चाहिँ होइन चुनाव गर्ने भयो। अब गड फादर गड मदर भने चाहिँ के हो त भन्दा, बालक है शिशु एउटा अवस्थासम्म सही के हो गलत के हो भनेर बुझ्ने अवस्थासम्म नपुगुन्जेलसम्म चाहिँ गडफादर र गड मदरले चाहिँ उसको आत्मिकी जीवनको चाहिँ के गर्नुपर्ने भयो, ख्याल गर्नुपर्ने भयो होइन। ख्याल गर्नको लागि चाहिँ है अब भनौँ न आत्मिकी बुवा, आत्मिकी यस्तो क्या आमा पनि चाहिँ चुनाव गरिने प्रचलन पनि मण्डलीमा भित्रिन थाल्यो। अनि यति मात्र नभएर यदि कुनै होइन डक्टरले चाहिँ अब चाल पाउँदैछ कि शिशुको चाहिँ अब मृत्यु हुन लागेको छ भने, ए ल मृत्यु हुन लागेको छ, अब उसलाई चाहिँ के दिनु, बत्तिसमा दिनु, नत्र भने के हुन्छ फेरि नर्कमा जान्छ भनेर चाहिँ यस्तो यसरी पनि बत्तिसमा दिने प्रचलनहरू, चलन प्रथाहरू चाहिँ मण्डलीभित्र भित्रिन थाल्यो। अब यति मात्र होइन, मण्डलीमा चाहिँ कतिपटक बत्तिसमा लिने त भन्ने पनि अलिकति दुविधायुक्त कुरा छ क्या। कति पटक लिने त कसैले भन्नुहुन्छ, तिन पटक। किन तिन पटक त बत्तिसमा लिने, किनभने फादर है पिताको नाममा, पुत्रको नाममा, पवित्र आत्माको नाममा लिनुपर्छ। त्यसो भए तिन पटक डुबुल्की मार्नुपर्छ होइन, तिन पटक बप्तिस्मा लिनुपर्दछ भन्ने पनि यो कुराहरू हामी सुन्न सक्दछौँ कि। अनि कसैले चाहिँ होइन 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 कहाँ त्यस्तो हो त, सात पटक चाहिँ डुबुल्की लगाउनु पर्दछ होइन, सात पटक किन सात पटक त किन सात पटक होला, किनभने नामन नामनको कोरी ठिक हुनको निम्ति चाहिँ के गरेको थियो त भन्दाखेरि सात पटक चाहिँ नि डुब्की लगाइएको थियो क्या। यसै कारणले गर्दाखेरि चाहिँ ए त्यसो भए चाहिँ सात पटक चाहिँ डुब्की लगाउनु पर्छ अथवा बत्तिसमा लिनु पर्दछ भनेर पनि भन्ने गरिँदछ है। तर आज चाहिँ हामी बाइबल अनुसार सुन्नुहोस् है, बाइबल अनुसार बत्तिसमा चाहिँ के हो त, बत्तिसमा के हो होइन, र कसरी लिइन्छ होइन, र कहिले लिइन्छ त भन्ने कुराहरू चाहिँ आज हामी हेर्न जाँदैछौँ। अब साधारणतय है, साधारणतय बत्तिसमा भन्ने बित्तिकै चाहिँ पाप क्षमाको निम्ति चाहिँ बत्तिसमा लिइन्छ भन्ने कुरा चाहिँ मण्डलीमा सुन्ने गरिन्छ, सुन्दै हुनुहुन्छ। साधारणतय मण्डलीमा चाहिँ के भनिन्छ त भन्दाखेरि बत्तिसमा लिनु भनेको चाहिँ के हो त भन्दाखेरि पापबाट क्षमा हुनको निम्ति होइन बत्तिसमा लिइन्छ भन्ने गरिन्छ। अब जब बत्तिसमा लिने समय आइपुग्दछ अथवा लिँदछ त्यहाँसम्म चाहिँ बत्तिसमा लिँदै गर्दाखेरि चाहिँ उसको विगतमा गरेका सबै पापहरू चाहिँ के हुने भए, बत्तिसमा लिँदै गर्दाखेरि सबै कुराहरू चाहिँ क्षमा हुने भए होइन, क्षमा हुने भए। अब त्यसो हो भने बत्तिसमा लिइसके पश्चात पाप गऱ्यो भने चाहिँ अब त्यो पाप क्षमाको निम्ति चाहिँ के गर्ने त, फेरि बत्तिसमा लिने। त्यसो हो भने त घरिघरि एकपटक मात्र होइन बारम्बार बत्तिसमा लिने गर्नु पर्दछ होइन। तर बाइबलले चाहिँ हामीलाई पाप क्षमाको निम्ति चाहिँ के बत्तिसमाको जरुरी पर्दछ भनेर बताउँछ या अरू केही कुरा बताउँदछ, आउनुहोस् हामी त्यो कुरालाई पढ्नेछौँ। योहन्ना 1:7 ब्रदर जोएललाई म पढिदिनु भनेर अनुरोध गर्न चाहन्छु। योहन्ना 1:7 हजुर, पहिलो योहन्ना 1:7
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ त्यसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एक अर्कासँग हाम्रो सम्बन्ध हुन्छ र उहाँको पुत्र येशू ख्रीष्टको रगतले हामीलाई पापबाट शुद्ध पार्छ।
हेर्नुहोस् त यहाँ बत्तिस्माले चाहिँ पापबाट शुद्ध पार्दछ भनेर लेखिएको छ अरे, यहाँ छैन के लेखेको छ, हो येशु ख्रीष्टको रगतले चाहिँ हाम्रो पापलाई चाहिँ के गर्दछ त शुद्ध गर्दछ भनेर यहाँ चाहिँ बाइबलले प्रष्टै हामीलाई बताउँदछ। ठिक छ, येशुको रगतले चाहिँ हाम्रो पाप शुद्ध गर्दछ। त्यसो भए अब पापको क्षमा हुन्छ भनेर चाहिँ कहाँबाट आयो त यो भन्ने प्रचलन प्रथा कहाँबाट आयो त भन्दाखेरि, आउनुहोस् केही घटनाहरू छन् जहाँ बाइबलमै पनि पापको प्रायश्चितको निम्ति अथवा है पाप पखाल्नको निम्ति चाहिँ गरिएको बत्तिसमा पनि हामी देख्न सक्दछौँ। त्यही कुराहरूलाई चाहिँ अब हामी हेर्न जाँदैछौँ। सबैभन्दा पहिले मत्ती 3:11 हाम्रो सिस्टर रोमीलाई मत्ती 3:11 पढिदिनु भनेर म अनुरोध गर्न चाहन्छु। सिस्टर रोमी सुन्दै हुनुहुन्छ, हुन्छ हामी ब्रदर जोएल पढिदिनुहोस्।
साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर जो म पछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
यहाँ के लेखिएको छ त भन्दाखेरि योहन्नाले चाहिँ केमा बप्तिस्मा दिनुहुन्छ त भनेको छ यहाँनिर के को, साँच्चै पश्चातापका निम्ति भनेर चाहिँ यहाँ भनेको छ हो, साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु भनेर चाहिँ यहाँनिर योहन्नाले भनेका छन्। सोही कुरा हामी मत्ती 3:6 पनि पाउँदछौँ, ब्रदर जोएल नै पढिदिनुहोस् मत्ती 3:6।
अनि आफ्ना आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले उनीद्वारा यर्दनमा बप्तिस्मा लिए।
के गर्दै पापहरू स्वीकार गर्दै हो, पापहरू स्वीकार गर्दै चाहिँ उनीहरूले के गरे त भन्दाखेरि बप्तिस्मा लिए होइन है, त्यो चाहिँ योहन्नाले बप्तिस्मा दिइराखेका थिए। अनि यही घटना हामी योहन्नाको पुस्तकमा पनि पाउँदछौँ, जहाँ चाहिँ यीशुको चेलाहरूले पनि सोही बप्तिस्मा चाहिँ दिइराखेको हामी पाउँदछौँ। योहन्ना 4:1-2 सिस्टर रोमी पढिदिनुहोस् त। योहन्ना 4:1-2 पद
चारको एक र दुई भन्नुभयो,
हजुर,
यस कारण योहन्नाले भन्दा यीशुले बेसी चेलाहरू बनाउनु भयो र बप्तिस्मा दिनुभयो भन्ने कुरा फरिसीहरूले सुनेछन् भने जब प्रभुले थाहा पाउनुभयो। हुन त यीशु आफैले बप्तिस्मा दिनु भएन, तर उहाँका चेलाहरूले दिन्थे।
हेर्नुहोस् त, यहाँ हामीले एकदमै याद गर्नुपर्ने कुरा चाहिँ के हो त भन्दा, यीशुले चाहिँ दिनुभएको होइन है बप्तिस्मा, कसले दिन्थे? चेलाहरूले। यो के को बप्तिस्मा हुँदैछ? प्रायश्चितको बप्तिस्मा हो, पापको क्षमाको बप्तिस्मा भइरहेको छ। यो चाहिँ यीशुले दिनुभएको छैन, तर यीशुको चेलाहरूले चाहिँ नि अरू व्यक्तिहरूलाई चाहिँ दिइराखेका थिए। यो चाहिँ हामीले एकदमै याद गर्न जरुरी छ। अनि सोही बप्तिस्मा चाहिँ पेन्तेकोस्टको दिनमा पनि पत्रुसले चाहिँ दिएको हामी पाउँदछौँ, जुन कुरा प्रेरित 2:38 हामी पाउँदछौँ। यो तपाईँहरूले घरमा पढ्नुहोस्। जब पेन्तेकोस्टको दिन आयो होइन, पेन्तेकोस्टको दिनमा पवित्र आत्माले भरिसके पश्चात चाहिँ त्यहाँनिर चाहिँ के भएको छ भनेर हामी देख्छौँ भने 3,000 जनाले चाहिँ बप्तिस्मा लिएका छन्। के को लागि त भन्दा रेमिसन अफ सिन भनेर चाहिँ बाइबलमा प्रष्टै लेखिएको हामी पाउँदछौँ। अब यी कुराहरूलाई हामीले बुझ्दै गर्दाखेरि, सुन्दै गर्दाखेरि हाम्रो मनमा होइन हाम्रो हृदयमा एउटा प्रश्न आउँदछ। त्यो प्रश्न चाहिँ के हो त भन्दाखेरि, त्यसो भए योहन्नाको बप्तिस्मा भनेको चाहिँ पाप मोचन पाप क्षमाको बप्तिस्मा हो भने येशु ख्रिस्टले चाहिँ त्यो बप्तिस्मा किन लिनुभयो होला? होइन, येशु ख्रिस्ट त धर्मी हुनुहुन्थ्यो, येशु ख्रिस्ट त शुद्ध हुनुहुन्थ्यो, येशु ख्रिस्ट त पवित्र हुनुहुन्थ्यो, तर किन चाहिँ येशु ख्रिस्टले चाहिँ योहन्नाद्वारा है योहन्नाद्वारा चाहिँ बप्तिस्मा दिने योहन्नाद्वारा चाहिँ बप्तिस्मा लिनुभयो त? आउनुहोस् हामी त्यो मत्ती 3:15 पनि हामी हेर्नेछौँ। सिस्टर रोमिनी नै पढिदिनुहोस् त मत्ती 3:15।
अनि यसले जवाफ दिँदै उनलाई भन्नुभयो, अहिले यस्तै हुन देऊ, किनभने यसरी नै सबै धार्मिकता पुरा गर्न हामीलाई उचित छ।
हौ हेर्नुहोस् त, यहाँनिर के लेखेको छ त भन्दाखेरि, यहाँनिर चाहिँ योहन्नाले चाहिँ नि बप्तिस्मा दिने योहन्नाले चाहिँ येशु ख्रिस्टलाई रोक्दै थिए, होइन तपाईँबाट पो मैले लिनुपर्ने हो त भनेर भन्दै गर्दाखेरि चाहिँ येशुले के भन्नुभयो त भन्दा, अहिलेलाई यस्तै हुन देऊ, यसरी नै हामीले के गर्न जरुरी छ, धार्मिकतालाई पुरा गर्न जरुरी छ भनेर जब येशुले भन्नुभयो, तब योहन्ना यानि कि बप्तिस्मा दिने योहन्ना चाहिँ राजी भए। यसको बारेमा हामी एकैछिन पश्चात हेर्ने नै छौँ। अब यहाँ हामीले अलिकति ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने, यहाँ बप्तिस्मा दिने योहन्नाले चाहिँ नि बप्तिस्मा जसलाई दिँदै थिए नि ती व्यक्तिहरू चाहिँ कोहरू हुन् त भन्दा यहुदीहरू हुन् कि, कोहरू हुन्? यहुदीहरू हुन्, ठिक छ। यहुदीहरूलाई चाहिँ नि योहन्नाले चाहिँ बप्तिस्मा दिँदै गरेका थिए। अब यसै कारणले गर्दाखेरि नि योहन्नाले चाहिँ के भनेर चाहिँ प्रचार गर्नुहुन्छ भने नि, उहाँको प्रचार नै यही शब्दबाट सुरु भएको छ क्या। मत्ती 3:2 हामी पाउँदछौँ, पश्चाताप गर हो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ भनेर चाहिँ योहन्नाले चाहिँ नि यी शब्दहरू बोलेर चाहिँ आफ्नो प्रचार सुरु गरेका थिए। यही हामीले हेर्छौँ भने येशु ख्रिस्टले पनि सोही शब्द बोल्नु भएर चाहिँ नि आफ्नो प्रचार सुरु गर्नुभएको छ क्या है। अब यहाँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ पश्चाताप गर भनेर भनेको छ होइन, पश्चाताप किन गर भनेर भनेको छ त, किनभने स्वर्गको राज्य चाहिँ नजिकै आएको छ। अब यो स्वर्गको राज्य भनेको चाहिँ के हो त भन्दाखेरि, हामीले पहिले नै अध्ययन गरिसकेका छौँ। यो स्वर्गको राज्यले चाहिँ के कुरालाई जनाउँदछ? हजुर होइन, हेभनली किङडमलाई जनाउँदछ क्या। हेभनली किङडम हो, हेभनली किङडम अथवा स्वर्गीय साल्वेसन क्या, हेभनली साल्वेसनलाई जनाउँदछ। अनि स्वर्गीय मुक्ति चाहिँ के भएको छ त भन्दा सुरु, स्वर्गीय मुक्तिको चाहिँ चुनाव सुरु भइसकेको छ। यसै कारणले गर्दाखेरि चाहिँ तिमीहरू चाहिँ के गर त भन्दाखेरि तिमीहरू चाहिँ क्षमा माग, रिपेन्ट गर र बप्तिस्मा ल्याऊ भनेर चाहिँ नि योहन्नाले चाहिँ कसलाई भन्दै गरेका छन् त भन्दाखेरि यहुदीहरूलाई। आउनुहोस् हामी मत्ती 3:7-8 पनि हामी हेर्नेछौँ। त्यहाँनिर प्रश्न लेखिएको छ, शास्त्रीहरू र फरिसीहरू चाहिँ नि आए भनेर भनेका छन्। ब्रदर जोएल पढाइदिनुहोस् त।
तर जब उनले फरिसी र सदुकीहरूमध्ये धेरैजनालाई उपकक्षमा आइरहेका देखे, तब तिनले तिनीहरूलाई भने, हे विषालु साँपका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो? यसकारण पश्चाताप लायकका फल फलाऊ।
हो हेर्नुहोस् त, यहाँ कसलाई भन्दै हुनुहुन्छ त भन्दाखेरि योहन बप्तिस्मा दिने योहन्नाले सदुसी र फरिसीहरूलाई हो। के भन्दैछन् त यहाँ भन्दाखेरि, तिमीहरू पश्चाताप गरेर होइन बप्तिस्मा लिन आउँदैछौ नि होइन, यसै कारणले गर्दाखेरि चाहिँ तिमीहरूले के गर पश्चाताप गर्छौ भने पश्चाताप सुहाउँदो चाहिँ तिमीहरूले फल फलाउनु पर्छ है भनेर चाहिँ यहाँनिर योहन्नाले कसलाई भन्दैछन् त है, शास्त्री र फरिसी यानि यहुदीहरूलाई भनिराखेका छन्। अब हामीले यहाँ याद गर्नुपर्ने कुरा चाहिँ किन चाहिँ यो पश्चातापको बत्तिसमा चाहिँ यहुदीहरूको लागि मात्रै दिइयो त, सुन्दै हुनुहुन्छ? किन चाहिँ पश्चातापको बत्तिसमा यानि कि रिपेन्टेन्स अफ है सिन, रिपेन्टेन्सको बाप्तिजम चाहिँ यहुदीहरूको लागि मात्रै दियो त? यो कुराको उत्तर चाहिँ हामीले एकदमै हामीले बुझ्न जरुरी छ। किनभने सुन्नुहोस् है, किनभने यहुदीहरू चाहिँ पहिले नै ल कभनेन्टमा बाँधिएका थिए। ल कभनेन्ट भने कुन हो? हामीले 3 कभनेन्ट्समा हामीले अध्ययन गरिसकेका छौँ, वचन सुनिसकेका छौँ हो, ल कभनेन्ट, अब्राहमी कभनेन्ट अनि अर्को चाहिँ न्यू कभनेन्ट भनेर हामीले 3 कभनेन्ट्सहरूलाई हामीले वचन सुनिसकेका छौँ। अब यो ल कभनेन्ट भनेको चाहिँ के हो त भन्दा, व्यवस्थाको करारमा चाहिँ पहिले नै यहुदीहरू चाहिँ थिए, ठिक छ? अब व्यवस्थाको करारमा उनीहरू थिए भने उनीहरूको उत्तरदायित्व चाहिँ के थियो त भन्दाखेरि, उनीहरूको उत्तरदायित्व भनेको चाहिँ त्यो व्यवस्थालाई चाहिँ पालना गर्नुपर्ने थियो हो। जुन व्यवस्था चाहिँ परमेश्वरले मूसाद्वारा चाहिँ इजरायलीहरूलाई चाहिँ दिनुभयो, अब यदि उनीहरूले त्यो व्यवस्थालाई कुनै कुरालाई भङ्ग गर्थे भने उनीहरूले चाहिँ के गर्नु पर्दथ्यो त भन्दाखेरि, उनीहरू चाहिँ पश्चाताप गरेर परमेश्वरमा फर्कन जरुरी हुँदथ्यो, ठिक छ? यसै कारणले गर्दाखेरि योहन्नाले चाहिँ चिन्हको रूपमा, केको रूपमा, चिन्हको रूपमा एज अ साइन अर सिम्बल यो पश्चातापको बप्तिस्मा चाहिँ यहुदी जातिहरूलाई चाहिँ दिए, बुझ्दै हुनुहुन्छ? चिन्हको रूपमा चाहिँ उनीहरू चाहिँ के गरे त भन्दाखेरि परमेश्वरमा चाहिँ यिनीहरू फर्के है, परमेश्वरमा चाहिँ यिनीहरूले हृदय चाहिँ फर्काए, पाप गरेका थिए र अब यो पापबाट चाहिँ यिनीहरू फर्के है भनेर देखाउनको निम्ति चाहिँ आज चिन्हको रूपमा चाहिँ योहन्नाको बप्तिस्मा चाहिँ दियो। कसलाई? यहुदीहरूलाई। यहुदीको कुरा मात्रै म गरिराखेको छु है, यो अरूलाई होइन, जेन्टाइल्सलाई दिएको होइन, तर कसलाई दिएको हो त भन्दाखेरि यहुदीहरूलाई मात्रै दिएको हो। अब हामीले हेर्छौँ भने यहुदीहरूको त नि येशु ख्रिस्ट आउनुभन्दा कयौँ वर्ष अगाडि नै उनीहरूको चाहिँ बप्तिस्मा भइसकेका थिए, उनीहरू बप्तिस्मा भइसकेका थिए र उनीहरूले बप्तिस्मा लिइसकेका थिए। अब त्यो बप्तिस्मा चाहिँ के को बप्तिस्मा लिए त भन्दाखेरि, उनीहरूले चाहिँ मोसाको बप्तिस्मा लिइसकेका थिए, जुन कुरा हामी पहिलो कुरन्ती दस को एक र दुई में हामी पाउँदछौँ। म हाम्रो सिस्टर रोमीलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। पहिलो करन्ती दस को एक र दुई।
पहिलो करन्थी दसको एक र दुई भन्नुभयो है।
हजुर।
अब भाइहरू हाम्रा पुर्खाहरू सबैले बादल पुर्खाहरू सबै बादल मुनि थिए र सबै समुद्रको बिचबाट भएर पार गए भन्ने कुरामा तिमीहरू अन्जान रह भन्ने मेरो इच्छा छैन। अनि सबैले बादलमा र समुद्रमा मूसाको बप्तिस्मा लिए।
हेर्नुहोस् त केमा लिए बप्तिस्मा, सबैले बादलमा र समुद्रमा मोसाको बत्तिसमा लिए है। एउटा नेसनले नै क्या इजरायल नेसनले चाहिँ के गरिसकेका थिए त भन्दाखेरि मोसाको बत्तिसमा लिइसकेका थिए जब उनीहरू चाहिँ इजरायलबाट माफ गर्नु होला मिश्रबाट उनीहरू चाहिँ दासत्वबाट उनीहरू फर्किँदै थिए। त्यही समयमा नै उनीहरूले चाहिँ के गरिसकेका थिए त भन्दाखेरि बत्तिसमा लिइसकेका थिए। अब यसो हो भने बप्तिस्मा लिइसकेका थिए भने उनीहरूले चाहिँ के गर्नु जरुरी थियो त भन्दाखेरि उनीहरूले चाहिँ परमेश्वरको वचनलाई चाहिँ एकदमै यानि कि व्यवस्थालाई चाहिँ है एकदमै आज्ञाकारी भएर चाहिँ उनीहरूले पालना गर्नुपर्ने थियो। तर उनीहरूले आज्ञा पालन गरे त व्यवस्थालाई पालन गरे त गरेनन्। यसै कारणले गर्दाखेरि उनीहरूले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि परमेश्वरको विरुद्धमा पाप गरेको कारणले गर्दा चाहिँ उनीहरूले चाहिँ क्षमा मागेर हो क्षमा मागेर चाहिँ त्यो बाप्टिजम लिनुपर्ने थियो। त्यो लिँदै गर्दा चाहिँ उनीहरूले के हुँदथ्यो त भन्दाखेरि बप्तिस्मा है योहन्नाको बप्तिस्मा लिँदै गर्दाखेरि चाहिँ उनीहरू के देखिँदथ्यो भने उनीहरूले त्यो पापको कुराहरूलाई चाहिँ छोडे हो परमेश्वरमा उनीहरू चाहिँ फर्के भनेर चाहिँ चित्रित गर्दथ्यो। ठिक छ। यसै कारणले गर्दाखेरि चाहिँ त्यो बप्तिस्मा चाहिँ कसको लागि मात्र हो त भन्दाखेरि यहुदीहरूको लागि मात्रै थियो। अझै हामीले हेर्छौँ भने बाइबलमा प्रेरित पौलले पनि त्यही बप्तिस्मा लिएको हामी देख्न सक्दछौँ। प्रेरित पौल जसको बारेमा हामी प्रेरितको 22:16 हामी पढ्न पाउँदछौँ। सिस्टमना पढ्न पोसिबल छ भने तपाईँले प्रेरित 22:16 पद पढिदिनुहोस् त।
प्रेरित 22:16 अनि अब तपाईँ किन ढिलो गर्नुहुन्छ? उठ्नुहोस् र बत्तिसमा लिनुहोस् अनि प्रभुको नाम पुकारेर आफ्ना पापहरू धुनुहोस्।
हेर्नुहोस् त यहाँ के लेखिएको छ, अनि अब तपाईँ किन ढिला गर्नुहुन्छ? उठ्नुहोस् र बत्तिसमा लिनुहोस् हो बत्तिसमा लिनुहोस् अनि प्रभुको नाम पुकारेर चाहिँ के गर्नुहोस् त आफ्नो पापहरू धुनुहोस् भनेर चाहिँ यहाँनिर लेखिएको हामी पाउँदछौँ। यसै कारणले गर्दाखेरि मैले बारम्बार यही शब्द दोहोऱ्याइराखेको छु, यो बप्तिस्मा जुन बप्तिस्मा चाहिँ प्रायश्चितको बप्तिस्मा है पश्चातापको बप्तिस्मा चाहिँ कसको लागि मात्रै थियो त भन्दाखेरि यहुदी राष्ट्रको लागि र यहुदी जातिको लागि मात्रै थियो। अब हामीले अर्को बुझ्नुपर्ने कुरा चाहिँ कहिलेसम्म चाहिँ त्यो बप्तिस्मा चाहिँ लिनुपर्ने थियो र कहिलेसम्म चाहिँ यसले काम गर्दथ्यो र कहिलेसम्म चाहिँ लागु हुँदथ्यो त भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ। अब यो चाहिँ एउटा हामीले कहाँ पाउँदछौँ भने दानियल 9 अध्यायमा जुन 78th week भन्ने छ है 70 हप्ताको अगमवाणी छ त्यो अगमवाणीमा चाहिँ हामी पाउँदछौँ। अब यो छुट्टै विषय हो जुन हामी आउँदो दिनहरूमा परमेश्वरको अनुग्रहमा हामी हेर्ने नै छौँ तर आज हामी यसमा एकदमै विस्तृत रूपमा हामी जाँदैनौँ तर थोरै कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु। 70 हप्तासम्म चाहिँ परमेश्वरले चाहिँ यहुदी जातिहरूलाई चाहिँ के गर्नुभएको थियो त भन्दा एउटा फेभर गर्नुभएको थियो उनीहरूको फेभर पिरियडलाई जनाउँदछ है फेभर पिरियडलाई जनाउँदछ। अनि यो फेभर पिरियड चाहिँ कहिले सक्यो त भन्दाखेरि जब चाहिँ यीशु ख्रिस्ट चाहिँ क्रुसमा टाँगिनुभयो हो छुटकाराको मोलको निम्ति उहाँ चाहिँ क्रुसमा टाँगिनुभयो त्यसको साढ़े तीन वर्ष पश्चात यो समयावधि सकियो। स्पेशल फेवर जो यहूदी दिएको थियो नि त्यो फेवर पीरियड चाहिँ नि सकियो। अनि यो थर्टी सिक्स एडी में चाहिँ यो समयावधि सकियो। नातिन होला हामी आउँदो दिनहरुमा यसको बारेमा हेर्ने नै छौ। अब जब त्यो समय सम्म चाहिँ यो योहन्नाले बप्तिस्मा दिने योहन्नाले दिएका बप्तिस्मा त्यो बप्तिस्मा चाहिँ केको बप्तिस्मा हो त भन्दाखेरि पश्चातापको बप्तिस्मा चाहिँ लागू भयो। त्यस पश्चात सुन्नुहोस् है, त्यस पश्चात चाहिँ के भयो त भन्दाखेरि त्यो बप्तिस्मा चाहिँ अब कसैको लागि पनि लागू भएन र हुँदैन पनि। ठिक छ ल, अब यति भइसकेपछि चाहिँ के भयो त भन्दाखेरि परमेश्वरले चाहिँ चाहनुभएको थियो यहुदी जातिबाट चाहिँ होइन जुन सङ्ख्या चाहनुभएको थियो त्यो सङ्ख्या चाहिँ पूर्ण हुन सकेन। हामीले मण्डलीमा हेऱ्यौँ नि होइन, मण्डली भन्ने एउटा विषयमा हामीले अध्ययन गरिसकेका छौँ, वचन सुनिसकेका छौँ। त्यस पश्चात चाहिँ के भयो त भन्दाखेरि त्यो अनुग्रह चाहिँ कसलाई गयो त भन्दा यहुदीबाट चाहिँ अन्य जातिहरूलाई चाहिँ गयो। 140,000 सङ्ख्या चाहिँ यहुदीबाट चाहिँ अपूर्ण भइसके पश्चात चाहिँ, अनि उनीहरूको फेभर पिरियड पनि सकियो, त्यो समयसम्म उनीहरू फर्केनन्। त्यसो भएपछि चाहिँ परमेश्वरको अनुग्रह चाहिँ जेन्टाइल्समा चाहिँ फर्केको र हामी देख्न सक्दछौँ। जुन कुरा प्रेरित 13:46 होइन, त्यसपछि प्रेरित 15:14 पदमा हामी प्रष्टै देख्न सक्दछौँ। तपाईँहरूले टिप्नु होला र घरमा तपाईँहरूले अध्ययन गर्नु होला है त। प्रेरित 13:46 र प्रेरित 15:14 पद। अब यो त कसको चुनाव हुँदैछ यहाँनिर? अन्य जातिहरूको चुनाव हुँदैछ हो। अब अन्य जातिको चुनावलाई चाहिँ नि बाइबलमा यानि कि रोमी 11 चाहिँ नि दुईवटा रुखले चाहिँ यहाँनिर देखाइएको छ के, दुईवटा रुख। अनि त्यो रुख चाहिँ के को रुख हो त भन्दाखेरि जैतुनको रुख। के को रुख? जैतुनको रुख। अब जैतुनको रुख पनि दुई किसिमका यहाँ जैतुनको रुख हामी देख्न सक्दछौँ। एउटा चाहिँ एकदमै प्राकृतिक जैतुनको रुख हो, नेचुरल, अर्को चाहिँ जङ्गली जैतुनको रुख। अब नेचुरल जैतुनको रुखले चाहिँ केलाई जनाउँदछ त, कसलाई जनाउँदछ त भन्दाखेरि यहुदीहरूलाई जनाउँदछ भने जुन जङ्गली जैतुनको रुखहरू छ नि त्यो जङ्गली जैतुनको रुखले चाहिँ जेन्टाइल्सलाई यानि कि अन्य जातिहरूलाई जनाउँदछ। कृपया रोमी 11:17 ब्रदर जोएल पढिदिनुहोस् त, 20 पनि पढिदिनुहोस्।
अनि हाम्रामध्ये कति भाँचिए र तिमी जङ्गली जैतुनको रुख भएर तिमीहरूमा कलम गाँस्यौ भने र तिमीहरूसित त्यस जैतुनको रुखका जरा र पोसिलो रसको भागी भयो भने 20 ठिक हो। अविश्वासको कारणले तिमीहरू भाँचिए र तिमीहरू चाहिँ विश्वासद्वारा उभिन्छौ। अभिमानी नहौ तर डराऊ।
हेर्नुहोस् त यहाँ के लेखेको छ त भन्दाखेरि हाँगाहरूमध्ये कति भाँचिए अरे क्या, जुन हाँगा छन् नि त्यो हाँगामध्ये चाहिँ नि कति चाहिँ भाँचिए क्या। अब कति किन भाँचिए त भन्दाखेरि व्यवस्था पालन गर्नुपर्ने थियो, व्यवस्था पालन नगरेको कारणले गर्दाखेरि, अब्राहमको जस्तो विश्वास हुन जरुरी थियो, त्यो विश्वास नभएको कारणले गर्दाखेरि चाहिँ कति भाँचिए, सबै होइन तर केही चाहिँ के भयो त भाँचिए हो। अब केही कुरा भाँचिसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि त्यो भाँचेको पार्ट छ नि, भाँचेको पार्ट त खाली हुने भयो नि होइन र हो कि होइन? माफ गर्नु होला मैले यहाँ देखाउन सकिनँ किनकि यसको एनिमेसन चल्दैन है, नत्र भने चाहिँ तपाईँहरूले बुधबारको सङ्गतिमा चाहिँ तपाईँहरूले देख्नुभएको थियो होला त्यो आधी भाँचेको होइन। अनि आधी भाँचिसकेपछि चाहिँ त्यो भाग चाहिँ के भयो, अब के भयो, आधी भाँचेपछि खाली भए। अब खाली भएपछि त पूर्ण त हुन जरुरी छ नि होइन र हो। यसै कारणले गर्दाखेरि चाहिँ अब अर्को जैतुनको रुखलाई हामी देख्दछौँ जुन चाहिँ जङ्गली जैतुनको रुख हो। जङ्गली जैतुनको रुखले कसलाई दर्शाउँदछ अरे यहाँ? अन्य जातिहरूलाई हो। परमेश्वरले के गर्नुभयो त भन्दाखेरि विश्वास भएको कारणले गर्दाखेरि अन्य जातिमा के भयो, त्यो अन्य जातिहरूलाई चाहिँ नि लिएर आएर चाहिँ के गरिदिनु भयो, त्यो जुन खाली थियो नि होइन त्यो खाली ठाउँमा चाहिँ उहाँले राखिदिनु भयो। यसको मतलब चाहिँ के हो त भन्दाखेरि परमेश्वरले कलमी बाँधिदिनु भयो। ठिक छ, के बाँधिदिनु भयो? कलमी। फेरि 11:17 पद पढिदिनुहोस् त।
अनि हाँगाहरू मध्ये कति भाँचे र तिमी जङ्गली जैतुनको रुख भएर तिनीहरूमा कलम गाँसियो भने र तिनीहरूसित त्यस जैतुनको रुखका जरा र पसिलो रसको भागी भयो भने।
हेर्नुहोस् त, अब जङ्गली जैतुनको रुख पनि के भयो त, के भयो भने नेचुरल प्राकृतिक जैतुनको हाँगामा गएर चाहिँ के भए? कलमी बाँधिए। ठिक छ, यो भनेको अन्य जातिहरू पनि के भयो त भन्दाखेरि मिले। हेमेन, बुझ्दै हुनुहुन्छ? सोही कुरा हामी यहाँ देख्न सक्दछ है। ग्राफ्टेड भनेको कलमी चाहिँ यसरी बाँधिन्छ, एउटा हाँगालाई यसो काटिन्छ होइन, अनि त्यहाँनिर चाहिँ अर्को लगेर जोडिन्छ। यसरी नै चाहिँ कलमी बाँधियो। अब किन कलमी बाँधियो त? रोम 11:19 पद पनि पढिदिनुहोस् त।
तब तिमीले भन्नेछौ म कलम गाँसिन सकौँ भनेर नै ती हाँगाहरू भाँचे।
ती हाँगाहरू है, ती हाँगा भनेको चाहिँ यहाँ कुन हाँगा हो त भन्दाखेरि जुन नेचुरल है प्राकृतिक जैतुनको रुखको हाँगा चाहिँ किन बाँचे त भन्दाखेरि जेन्टाइल्सहरू चाहिँ त्यहाँ कलमी बाँधिन सकियोस् भनेर चाहिँ तिनीहरू बाँचे भनेर चाहिँ यहाँ बताइएको छ। अब हेर्नुहोस् है, तपाईँहरूले यहाँ दुईवटा जैतुनको रुखलाई देख्न सक्नुहुन्छ, एउटा प्राकृतिक, एउटा चाहिँ के हो? जङ्गली। अब प्रकृतिले कसलाई जनाउँदछ त, कसलाई जनाउँदछ? अघि मैले भनिहालेँ, यहुदी मानिसहरूलाई जनाउँदछ भने वाइल्ड ओलिभ ट्रिजले चाहिँ, जङ्गली जैतुनले चाहिँ कसलाई जनाउँदछ? अन्य जातिहरूलाई। अब हेर्नुहोस् है, यहाँ बुझ्नुपर्ने कुरा, जुन यहुदीहरू थियो नि होइन, यहुदीहरूको बत्तिसमा चाहिँ पहिले नै भइसकेको थियो। कुन बत्तिसमा भइसकेको थियो त यहुदीहरूको भन्दाखेरि कुन बत्तिसमा? मोसाको बत्तिसमा उनीहरूले पहिल्यै लिइसकेका थिए। हो कि होइन? यहुदी जातिले, यहुदी राष्ट्रले नै मोसाको बत्तिसमा भइसकेको थियो नि होइन र? हो, तर जेन्टाइल्सको बत्तिसमा भए त यो अन्य जातिहरूको चाहिँ बत्तिसमा भएर कतै जोडिन त जोडियो। यो रुखमा चाहिँ अब दुईवटा छ हो, रुखमा त दुईवटा छ नि त होइन, कलमी बाँधिसकेपछि त के छ? यहुदी पनि छ, अन्य जाति पनि छ। अब यहुदीहरूको त मोसाको बत्तिसमा पहिल्यै भइसकेको छ, अब अन्य जातिहरूको त भएको छ र छैन नि त। यसै कारणले गर्दा जुन यो बत्तिसमा यहाँ दिएको छ नि, यो बत्तिसमा चाहिँ कसको लागि मात्रै लागु हुँदछ त भन्दाखेरि नि, ब्याप्टिजम अफ रिपेन्टेन्स। ठिक छ, ब्याप्टिजम अफ रिपेन्टेन्स भनेको के हो? पश्चातापको बत्तिसमा चाहिँ सिर्फ यहुदीहरूको लागि मात्रै लागु हुँदछ। बुझ्दै हुनुहुन्छ? कसमा लागु हुँदछ रे? केको बत्तिसमा? पश्चातापको बत्तिसमा चाहिँ खालि सिर्फ यहुदीहरूको लागि मात्रै चाहिँ लागु हुँदछ। यति कुरा हामीले बुझ्यौँ हो। यसै कारणले गर्दाखेरि त हामी देख्न सक्दछौँ के भएको छ त भन्दाखेरि, जब यो बप्तिस्माको बारेमा प्रचार गरियो नि, यो प्रचार चाहिँ यहुदीहरू माझ मात्रै गरियो के, बुझ्दै हुनुहुन्छ? यहुदीहरूको माझमा मात्रै गरियो, र कसले, कहाँबाट सुरु भयो त भन्दा, यो बप्तिस्मा दिने योहन्नाबाट सुरु भयो। अघि नै हामीले हेरिसकेका छौँ, बप्तिस्मा दिने योहन्नाले शास्त्री फरिसी यहुदीहरूलाई भनिराखेका थिए, र अघि नै मैले तपाईँहरूलाई फेरि बताइसकेका थिएँ यही कुरा, पश्चाताप गर, स्वर्गको राज्य नजिक आएको छ भनेर। फेरि कसले सुरु गर्नुभयो त भन्दाखेरि, येशु ख्रिस्टले पनि सोही शब्दद्वारा, सोही प्रचारद्वारा चाहिँ उहाँले सुरु गर्नुभयो। अनि येशुले त यतिसम्म भन्नुभएको छ कि म चाहिँ इजरायलको हराएको भेडाको निम्ति मात्रै पठाइएको हुँ। ठिक छ, यसै कारणले गर्दा योहन्नाले पनि यहुदीहरूको लागि मात्रै प्रचार गरे, येशु ख्रिस्टले पनि यहुदीको लागि नै प्रचार गर्नुभयो। अब प्रश्न आउँदछ, त्यसो भए अब के प्रश्न आउँदछ भने, यहुदीहरूको लागि त ठिक छ, त्यसो भए अब जेन्टाइल्सको लागि चाहिँ के हो त बत्तिस्मा भनेको, होइन र? युदीहरूको लागि त भयो नि, मोसाको बत्तिस्मा थिए, यसै कारणले गर्दाखेरि उनीहरू पापबाट फर्के भनेर है त्यो चित्रित रूपमा देखाउनको निम्ति चाहिँ उनीहरूले पश्चातापको बत्तिस्मा पनि चाहिँ उनीहरूले लिए। तर अन्य जातिहरूको लागि चाहिँ के हो त बत्तिस्माको अर्थ के हो, अन्य जातिले चाहिँ कस्तो बत्तिस्मा लिनुपर्ने हो त? अब यो कुरा चाहिँ हामीले एकदमै बुझ्न जरुरी हुँदछ। बुझ्दै हुनुहुन्छ मैले अहिलेसम्म भन्दै गरेको कुराहरू? अब अन्य जातिको लागि चाहिँ के हो त बत्तिस्मा भनेको? आउनुहोस् हामी अब यो प्रश्नको उत्तरमा हामी हेर्नेछौँ। अब यो चाहिँ हामी रोमीको छ अध्यायमा हामी पाउँदछौँ। रोमी छ, रोमीको पुस्तकलाई हामीले हेर्छौँ भने त्यो चाहिँ कसलाई लेखिएको हो? रोमीहरूलाई लेखिएको हो, ठिक छ? रोमीहरूलाई लेखिएको हो। रोमीहरू चाहिँ के हो त यहुदीहरू हुन्? यहुदीहरू हुन्? होइनन्, उनीहरू चाहिँ के हो त भन्दाखेरि जेन्टाइल्सहरू हो क्या, अन्य जातिहरू। त्यसो हो भने हाम्रो निम्ति अथवा हाम्रो बप्तिस्मा, हाम्रो इमर्सन चाहिँ के हो त भनेर चाहिँ नि यहाँ रोमीको पुस्तकमा पावल, प्रेरित पावलद्वारा चाहिँ प्रष्टै लेखिएको हामी पाउँदछौँ। आउनुहोस् हामी रोमी छको 3 पद हामी पढ्नेछौँ। म सिस्टर रोमीलाई नै अनुरोध गर्न चाहन्छु, रोमी छको 3 पद पढिदिनुहोस् त।
अथवा हामीहरूमध्ये जतिजनाले यसो ख्रिस्टभित्र बत्तिस्मा लियौँ, हामीले उहाँकै मृत्युभित्र बत्तिस्मा लिएका थियौँ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन?
हेर्नुहोस् त, कतिजनाले यसो ख्रिस्टमा, यसो ख्रिस्टभित्र बत्तिस्मा लियो। कसमा बत्तिस्मा लियो? यसो ख्रिस्टभित्र। अब हेर्नुहोस् है, यहाँनिर के लेखेको छ त भन्दाखेरि हामीले उहाँकै मृत्युभित्र बत्तिस्मा लिएका थियौँ। के भित्र? उहाँकै मृत्युभित्र। अब हेर्नुहोस् है, उहाँको मृत्युमा चाहिँ हामीले बत्तिस्मा लियौँ भनेर यहाँ लेखिएको छ। अब यो उहाँको मृत्युमा बत्तिस, उहाँको मृत्युभित्र बत्तिस्मा भनेको के हो त भन्दाखेरि उहाँको मृत्युमा सामिल हुनु हो, उहाँकै मृत्युमा। अब यसको अर्थ के हो भनेर बुझ्नको लागि चाहिँ नि हामी अर्को पद पनि हामी हेर्नेछौँ। सुन्नुहोस् है, बाइबलमा हामीले हेर्छौँ भने चाहिँ यहाँ 2 मृत्युलाई चाहिँ देखाउँदछ। कतिवटा मृत्युलाई? 2 मृत्यु। त्यो के हो त 2 मृत्यु? आउनुहोस् हामी पढ्नेछौँ भजन सङ्ग्रह 82:6-7। म हाम्रो सिस्टर मुनालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। भजन सङ्ग्रह 82:6-7।
मैले भनेको छु तिमीहरू ईश्वरहरू हौ अनि तिमीहरू सबै परम प्रधानका सन्तान हौ, तर तिमीहरू मानिसहरू झैँ मर्ने छौ र शासकहरू मध्ये एकजना झैँ ढल्ने छौ।
हेर्नुहोस् त्यहाँ के लेखिएको छ, हेर्नुहोस् है, हामी एकदमै घोरेर हेर्नेछौँ। मैले भनेको छु तिमीहरू ईश्वरहरू हौ अनि तिमीहरू सबै परम प्रधानका सन्तानहरू हौ। है, मानिसहरूलाई यहाँ भन्दै हुनुहुन्छ तिमीहरू को हौ त भन्दा परम प्रधानको सन्तानहरू हौ तिमीहरू। तर पनि सुन्नुहोस् है, त्यो भए तापनि चाहिँ के हुन्छ त, तर तिमीहरू मानिस झैँ मर्नेछौ। कसरी मानिस झैँ मर्नेछौ? अब कस्तो मानिस त, यहाँ हेर्नुहोस् त अर्को पदमा लेखिएको छ, र शासकहरूमध्ये एकजना झैँ ढल्नेछौ भनेको छैन, होइन, शासकहरूमध्ये एकजना झैँ ढल्नेछ। अब यो शासकहरूमध्ये एकजना भन्ने कुराले के कुरालाई जनाउँदछ त भन्दा, यहाँ शासकहरू चाहिँ 2 छन्, ठिक छ? शासकहरू चाहिँ 2 छन्, प्रिन्सहरू। अब त्यो प्रिन्स चाहिँ को हुन् त भन्दाखेरि पहिलो चाहिँ आदम, ठिक छ, दोस्रो चाहिँ यीशु ख्रीष्ट। हामीलाई थाहा छ परमेश्वरले जब आदमलाई सृष्टि गर्नुभयो उहाँले के गर्नुभयो त भन्दाखेरि आकाशमा भएका कुराहरू हो, पशु चराचुरुङ्गीहरू, होइन, जमिनमा भएका कुराहरू र पानीमा भएका सबै कुराहरूमाथि अधिकार दिनुभयो हो। भजन सङ्ग्रह 8 जो हामीले पढेका छौँ कि त्यहाँ चाहिँ के लेखेको छ त भन्दाखेरि महिमाको मुकुट पहिराउनु भएको छ, पहिलो प्रिन्स हो, संसारकै पृथ्वीको है पहिलो प्रिन्स पहिलो शासक चाहिँ को थिए त भन्दाखेरि आदम थिए। हामीले राजा हो भनेर हामीले हेऱ्यौँ नि होइन, आदम चाहिँ हो कि होइन, हो पहिलो प्रिन्स चाहिँ को त भन्दाखेरि आदम, र दोस्रो चाहिँ को हुनुहुन्छ त भन्दा यीशु ख्रिस्ट हुनुहुन्छ। अब हेर्नुहोस् है, यहाँ दुवैजनाको मृत्यु भएको चाहिँ हामी देख्दछौँ, तर यो मृत्यु चाहिँ फरक छ क्या, ठिक छ। हामीलाई के कुरालाई हेर्दै थियो, मृत्युलाई बुझ्नु जरुरी छ हो, ख्रिस्टभित्र चाहिँ ख्रिस्टको मृत्युमा सामेल हुनु भने के हो भन्ने कुरालाई हामीले हेर्दैछौँ कि। यसै कारणले गर्दा यहाँ दुईवटा फरक मृत्युहरू चाहिँ नि यहाँनिर दर्शाइएको छ। पहिलो चाहिँ के हो त भन्दाखेरि आदम, आदम के कारणले गर्दाखेरि मरे त भन्दाखेरि पापको कारणले गर्दा मरे, भने चाहिँ एज अ सिनर हो, एज अ सिनर चाहिँ आदमको मृत्यु भयो। भने येशु ख्रिस्ट चाहिँ कसरी मर्नुभयो त, किन मर्नुभयो त भन्दाखेरि उहाँ चाहिँ पापीको निम्ति चाहिँ मर्नुभयो, ठिक छ। फरक छ नि, छैन र, पापी भएर पाप गरेर मर्नु र पापीको निम्ति मर्नु चाहिँ यो चाहिँ फरक, डिस्टिङ्क दुईवटा फरक मृत्युहरू हो। अब यो यीशु ख्रिस्टको मृत्युले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि यो चाहिँ सेक्रिफिसियल डेथ हो क्या, यो चाहिँ बलिदान चढाइएको मृत्यु हो। तर आदमको मृत्यु चाहिँ के हो त भन्दाखेरि पापको कारणले भएका मृत्यु। अब यो सत्यतामा आउनुभन्दा अगाडि जो कोही मर्दछन् भने ती सबै मानिसहरू चाहिँ केमा मर्दछन्, आदममा नै मर्दछन्, ठिक छ। तर जब सत्यतामा आउँदछौँ त्यसपछि येशु ख्रिस्टको पाइलाहरूलाई चाहिँ पछ्याउँदछन्, तब ती व्यक्तिहरू पनि मर्दछन्। अब त्यो त्यो मर्नु भनेको चाहिँ के हो त भन्दाखेरि त्यो चाहिँ सेक्रिफिसियल डेथ हो क्या। त्यो सेक्रिफिसियल डेथ भनेको चाहिँ के हो त भन्दा जिउँदो बलिको रूपमा आफैले आफैलाई चाहिँ परमेश्वरमा सुम्पनु हो। आमेन। जुन कुरा चाहिँ रोमी 12 एक पदमा लेखिएको छ के, है, म तिमीहरूलाई अनुरोध गर्दछु तिमीहरूको शरीर चाहिँ के गर तिमीहरूले, परमेश्वरलाई मनपर्ने ग्रहण योग्य हुने गरेर जिउँदो बलिको रूपमा चाहिँ अर्पण गर भनेर भनेको छ नि, होइन र। हो, यही कुरा चाहिँ भन्न खोजिएको हो कि, ठिक छ। अब यसै कारणले गर्दाखेरि त नि येशुको, येशु जब बप्तिस्मा लिन आउनुभयो उहाँको हृदयको अवस्थालाई हामी देख्न सक्दछौँ। उहाँले के भन्नुभयो त हेर्नुहोस् त, उहाँले के भन्नुभयो, हामी हिब्रू 10:7 पदलाई हामी पढ्नेछौँ। ब्रदर ज्वेल पढिदिनुहोस् त, उहाँले बप्तिस्मा लिन आउँदै गर्नु हुँदाखेरि उहाँले के भन्नुभयो त, भले उहाँले बोल्नु भएन, मुख खोलेर उहाँले बोल्नु भएन, तर उहाँले बोल्नु भएको हृदयको शब्दहरू चाहिँ यहाँनिर लेखिएको हामी पाउँदछौँ।
तपाईँले भने हेर्नुहोस् म आएको छु, पवित्र पुस्तकमा मेरो विषयमा लेखिएको छ, तपाईँको इच्छा पुरा गर्नलाई हे परमेश्वर।
तपाईँको इच्छा पुरा गर्नलाई हे परमेश्वर। हो, यो चाहिँ नि येशु ख्रिस्टले लिनुभएको बप्तिस्मा हो क्या, ठिक छ। येशु ख्रिस्टले लिनुभएको बप्तिस्मा चाहिँ यो सेक्रिफिसियल डेथ, आफैले आफैलाई चाहिँ जिउँदो बलिको रूपमा चाहिँ कसलाई अर्पण गर्नु, परमेश्वरलाई हो। जब यी कुराहरू उहाँले भन्नुभयो नि त्यस पश्चात चाहिँ उहाँले चाहिँ एज अ सिम्बल, एज अ सिम्बल, अघि पनि हामीले हेऱ्यौँ नि युदीहरूले लिएको नि एज अ सिम्बल, यहाँ पनि येशु ख्रिस्टले पनि एज अ सिम्बल पानीको बप्तिस्मा चाहिँ उहाँले लिनुभयो। पहिले सुर चाहिँ कहाँबाट सुरु हुने रहेछ त त्यो भने हृदयबाट हो, हृदयबाट आउँदछ। हृदयले चाहिँ के भन्दछ, म चाहिँ अब उपरान्त चाहिँ के गर्नेछु, तपाईँको निम्ति जिउनेछु र तपाईँले भन्नुभएको कुरा चाहिँ म चाहिँ के गर्नेछु, पुरा गर्नेछु। मेरो इच्छा होइन, मेरो सांसारिक इच्छाका कुराहरू होइन, तर परमेश्वर पिता तपाईँको इच्छा पुरा गर्न। आमेन। जब उहाँले पनि येशु ख्रिस्टले पनि त्यो कुरा भन्नुभयो, त्यस पश्चात मात्रै उहाँले चाहिँ के गर्नुभयो, पानीमा डुब्की लगाउनु भयो। हेर्नुहोस् त, यो बप्तिस्मा, यसै कारणले गर्दा कलसी 3:3 यहाँ के भनिएको छ त भन्दा, फर यु आर डेड, तिमीहरू चाहिँ मरेका छौ भनेर लेखिएको छ। के साँच्चीकै मरेको भनेको हो र, नो, होइन। तर केमा मरेका छौ त भन्दाखेरि सांसारिक इच्छाहरूमा, सांसारिक कुराहरूमा, आफ्नो इच्छामा हो, आफ्नो हृदयका विचारहरूमा हो, सांसारिक विचारहरूमा चाहिँ के भएका छौँ, मरेका छौँ भनेर चाहिँ यहाँ भनिएको। कलसी 3:3 पढिदिनुहोस् त। हाम्रो त जोएलले पढिदिनुहोस् र गलाती दुईको 20 पछि हाम्रो श्रेष्ठ रोमीले पढिदिनुहोस् है, तयार भएर बसिदिनुहोस्। तिनको तिन फिलिपी कलसी तिनको हजुर तिनको तिन
किनकि तिमीहरू मरेको छौ र तिमीहरूको जीवन क्रिस्टसँग परमेश्वरमा लुकेको छ।
यहाँ के भएको छ त भन्दाखेरि तिमीहरू मरेका छौ हो र तिमीहरूको जीवन ख्रिस्टसँग परमेश्वरमा लुकेको छ। आमेन। यसो ख्रिस्टले ती कुरा गर्नुभयो भने हामीलाई पनि उहाँकै पाइला पछ्याउनको निम्ति चाहिँ उहाँले बोलाउनु भएको छ भने हामीले पनि यही बप्तिस्मा चाहिँ हामीले लिनुपर्ने हुँदछ। बुझ्दै हुनुहुन्छ ल? यस्तै गलाती दुईको 20 पद पनि पढिदिनुहोस् त सिस्टर रोमी।
म ख्रिस्टसित क्रुसमा टाङ्गिएको छु तरै पनि म जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरा निम्ति दिइहाल्नुभयो।
आमेन। ए हेर्नुहोस् त्यहाँ के लेखिएको छ, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु हो, क्रुसमा टाँगिएको छु। जब क्रुसमा टाँगियो, क्रुसमा टाँगिसकेपछि त के भइसकेको छ, मृत्यु भइसकेको छ हो, क्रुसमा टाँगिसकेपछि। तर यहाँ के लेखिएको छ त भन्दाखेरि तरै पनि म जिउँछु हो, मरे तापनि म जिउँछु। अब किन त हेर्नुहोस् त, त्यसो भए पनि म त होइन कि, म होइन तर मद्वारा चाहिँ को जिउनुहुन्छ, ख्रिस्ट चाहिँ जिउनुहुन्छ। आमेन। जब हामीले आफ्नो शरीरलाई चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्दछौँ, त्यसो भएपछि हामी मरेका छौँ, ठिक छ। जब हामी मर्दछौँ त्यस पश्चात हाम्रो जीवनमा चाहिँ को जिउनुहुन्छ त भन्दाखेरि हामीमा चाहिँ ख्रिस्ट जिउनु हुन्छ। आमेन। हालेलुया। यो चाहिँ वास्तविक बप्तिस्माको अर्थ हो। यीशु ख्रिस्टले बोल्नु भएको बप्तिस्माको बारेमा पनि हामी केही कुराहरूलाई हेर्नेछौँ। लुका 12:50 पद सिस्टर मुना पढिदिनुहोस् त, बप्तिस्माको विषयमा यीशु ख्रिस्टले बोल्नु भएको छ यहाँ लुका 12:50।
लुका 12:50। तर मैले बत्तिसमा लिनुपर्ने एउटा बत्तिसमा छ, तर त्यो पुरा नभएसम्म म कति चेपारोमा परेको हुन्छु।
आमेन। हेर्नुहोस् त यहाँनिर के लेखिएको छ, यसोले के भन्दै हुनुहुन्छ, तर मैले बत्तिसमा लिनुपर्ने एउटा बत्तिसमा छ हो, यसोले भन्दै हुनुहुन्छ मैले एउटा बत्तिसमा लिनुपर्नेछ, त्यो पुरा नहुन्जेलसम्म म चाहिँ एकदम वेदनामा हुन्छु, चेपारोमा परेको हुन्छु, अप्ठ्यारोमा परेको छु भन्ने कुरा चाहिँ यसोले भन्दै हुनुहुन्छ। अब यो घटना हामीले हेर्छौँ भने नि, यो घटना त के हो त भन्दाखेरि यीशु ख्रिस्टले यो घटनाभन्दा कयौँ समय अगाडि चाहिँ के गरिसक्नु भएको थियो त भन्दा, पानीमा त उहाँ डुबुल्की लगाइसक्नु भएको थियो नि, थिएन र? हो नि, उहाँको सेवकाई नै उहाँको बप्तिस्मा पश्चात मात्रै सुरु भएको छ, अनि उहाँको सेवकाईको दौरानमा उहाँले यो कुरा भन्दै हुनुहुन्छ। त्यसो हो भने उहाँले चाहिँ त्यो पानीमा डुब्ने कुरालाई उहाँले दर्शाउन खोज्नु भएको होइन। यो चाहिँ कुन बप्तिस्मा हो त भन्दा, यो चाहिँ सेक्रिफिसियल डेथको बारेमा चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो क्या, जुन क्रुसमा उहाँले के गर्नुपर्ने थियो त, क्रुसमा चाहिँ टाँगिनुपर्ने मृत्यु छ नि परमेश्वरको निम्ति, होइन? त्यो मृत्युलाई चाहिँ यहाँ ब्याप्टिजम भनिएको छ क्या, ठिक छ। हो, वास्तवमा चाहिँ उहाँले चाहिँ त्यो बप्तिस्माको कुरा सेक्रिफिसियल दे जिउँदो बलिको रूपमा आफैले आफैलाई परमेश्वरमा सुम्पनेको बप्तिस्माको कुरा चाहिँ उहाँले गर्दै हुनुहुन्छ, ठिक छ। बुझ्दै हुनुहुन्छ नि, होइन? त्यही भएर जबसम्म त्यो परमेश्वरको इच्छा पुरा हुँदैन तबसम्म चाहिँ म एकदमै के छु त चेपारोमा परेको छु, एकदम वेदनामा म एकदम त्यो बस्न सक्दिनँ होइन, एकदमै त्यो कुरा चाहिँ मैले पुरा गर्नै पर्छ भनेर चाहिँ यीशु ख्रीष्टले चाहिँ त्यो कुरा चाहिँ यहाँ भन्दै हुनुहुन्छ क्या। अनि यस्तै घटना हामी अर्को पनि हामी पाउँदछौँ। एक समयमा चाहिँ योहन्ना र याकुबको आमा चाहिँ आएर चाहिँ के भने त भन्दाखेरि, होइन यीशु ख्रीष्ट मेरो एउटा छोरालाई तपाईँको दायाँपट्टि, अर्को छोरालाई चाहिँ कता कतापट्टि बायाँपट्टि राखिदिनुहोस् तपाईँको राज्यमा हो। त्यस पश्चात हामी यीशु ख्रीष्टले के बोल्नुभयो उहाँको उत्तर हामी सुनौँ। मर्कुस 10:37-38 जस्तो रोमी पढिदिनुहोस् त। यीशुले कुन के उत्तर दिनुभयो त भन्ने कुरा हामी हेर्नेछौँ। मर्कुस 10:37-38 पद
र 38 तिनीहरूले उहाँलाई भने, हामीलाई तपाईँको महिमामा एकजनालाई तपाईँको दाहिने हातपट्टि र अर्कोलाई तपाईँको देब्रे हातपट्टि बस्न दिनुहोस्। तर यसले तिनीहरूलाई भन्नुभयो, तिमीहरू के माग्छौ छो जान्दैन, जुन कछौरा म पिउँछु कि तिमीहरू त्यो कछौरा पिउन सक्छौ, र जुन बत्तिसमाले मेरो बत्तिसमा हुन्छ कि त्यो तिमीहरू
यहाँनिर चाहिँ के लेखिएको छ, कचौरा र के को बारेमा लेखिएको छ, बत्तिस्माको कुरा लेखिएको छ। अब यो कचौरा भन्ने त अब हामीले हेरिसकेका छौँ, कचौराले चाहिँ अब वाइनलाई होइन अब दाख रसलाई जनाउँदछ, तर साँच्चीकै प्रभु है प्रभु भोजमा चाहिँ नि लर्ड्स मेमोरियल सप्परमा खाने कचौराको विषयमा उहाँले भन्नुभएको होइन भनेर हामीले लर्ड्स मेमोरियल सप्परको विषयमा वचन सुन्दै गर्दा नै हामीले सुनिसकेका छौँ। अब यो कचौरा चाहिँ के को कचौरा हो त भन्दाखेरि, यो चाहिँ सफरिङ्सको कचौरा हो भनेर हामीले हेरिसकेका छौँ, ठिक छ हो नि, सफरिङ्सको कचौरा हो, ठिक छ, दुःख कष्टको कचौरा हो। अनि के जुन कचौरा जुन दुःख कष्ट भएर म जान लागेको छु, के तिमीहरू त्यो दुःख कष्ट सहन सक्छौ, पिउँछौ तिमीहरू पनि भनेर यसोले भन्नुभयो। र साथसाथै जुन बप्तिस्मा भन्नुको मतलब चाहिँ के हो त, जुन जिउँदो बलिको रूपमा चाहिँ म आफैले आफैलाई अर्पण गर्न लाग्दैछु, त्यस्तै तिमीहरू पनि परमेश्वरको निम्ति चाहिँ तिमीहरूले आफ्नो शरीरलाई जिउँदो बलिको रूपमा चाहिँ अर्पण गर्छौ तिमीहरू भनेर चाहिँ यसोले चाहिँ यहाँ भन्नुभएको हो, ठिक छ। यो बप्तिस्मा चाहिँ अब हामीले हेर्छौँ भने अघि नै हामीले हेऱ्यौँ नि त होइन, योहन्नाले जस्तै यो बप्तिस्मा दिने योहन्नाले जस्तै चेलाहरूले पनि त नि बत्तिसमा त दिइराखेका थिए नि, पापको बत्तिसमा दिएको थिएन र रिपेन्टेन्सको बत्तिसमा त दिइराखेका थिए नि त हो। त्यो बत्तिसमाको कुरा गरिएको होइन, तर यो चाहिँ के हो त, जिउँदो बलिको रूपमा आफैले आफैलाई परमेश्वरमा अर्पण गर्ने कुरा चाहिँ यहाँ यीशुले चाहिँ बताउनु भएको आमेन। यो नै चाहिँ बत्तिसमाको अर्थ हो। अब हामीले हेर्छौँ भने यीशुले जुन होइन यीशुले त के गर्नुभयो त, योहन्नाद्वारा बप्तिस्मा लिनुभयो हो, योहन्नाले बप्तिस्मा दिए, योहन्नाले त पापबाट मुक्त हुनको लागि अथवा पश्चातापको बप्तिस्मा दिइराखेका थिए। अब यो कुरालाई पनि अब हामीले हेर्नेछौँ यहाँनिर पनि होइन, यहाँ के हो त यो सबै कुराहरू होइन, यो कुरा पनि अब हामी अझै बुझ्नेछौँ। जुन कुरा हामी मत्तीको पुस्तकमा अघि नै हामीले सुरुवात गरेका थियौँ, म तपाईँहरूलाई एकछिनपछि बताउँछु भनेर मैले भनेका थिएँ नि होइन, त्यही कुरालाई हामी हेर्नेछौँ। मत्ती 3:13 अब बिस्तारै पढिदिनुहोस् त प्रदाजु। यीशुले लिनुभएको बप्तिस्माको कुरामा हामी अलिकति हामी बुझ्नेछौँ है त।
अब यीशु गालिलबाट यर्दनमा यूहन्ना कहाँ उनीद्वारा बप्तिस्मा लिन आउनुभयो, तर यूहन्नाले यसो भन्दै उहाँलाई रोके, मलाई तपाईँद्वारा बप्तिस्मा दिनु खाँचो छ, अनि तपाईँको
मौका आउनुहुन्छ। एकछिन यहाँ हेर्नुहोस् त, यहाँ के भनिएको छ त भन्दाखेरि, यसो चाहिँ गालिलबाट यर्दनमा योहन्ना कहाँ आउँदै गर्नुहुँदाखेरि है आउनुभयो, अनि योहन्नाले चाहिँ के भने त हेर्नुहोस् है, तर योहन्नाले यसो भन्दै उहाँलाई रोके हो, रोके योहन्नाले किन रोके त यीशु ख्रीष्टलाई, किनभने योहन्नालाई पहिले नै थाहा थियो कि यीशु ख्रीष्ट चाहिँ को हुनुहुन्छ, पवित्र जन हुनुहुन्छ हो। पवित्र जन हुनुहुन्छ। अब कसरी थाहा भयो त योहन्नालाई भन्दाखेरि हामीले देख्न सक्दछौँ कि योहन्नालाई चाहिँ चिन्ह पनि दिएको थियो होइन, र साथसाथै हामीले हेर्छौँ भने अर्को चाहिँ के कुरा पनि छ भने योहन्ना र येशू ख्रीष्ट चाहिँ कजन ब्रदरहरू हुनुहुन्थ्यो होइन, 6 महिनाको जेठो कान्छो हुनुहुन्थ्यो होइन। जब मरियम को कुरा मरियमले बोलेको कुरा चाहिँ सुनेका थिए तब के भएको थियो त भन्दा योहन्नाले चाहिँ भित्र पेटबाट चाहिँ के गरेका थिए रियाक्सन होइन गरेका थिए चलेका थिए भन्ने कुराहरू पनि यहाँ बाइबलमा हामी पाउँदछौँ। यसो हो भने योहन्नालाई चाहिँ के कुरा थाहा थियो भने येशू ख्रीष्ट चाहिँ पवित्र हुनुहुन्छ, येशू ख्रीष्ट धर्मी व्यक्ति हुनुहुन्छ, यसै कारणले गर्दा योहन्नाले त पापको बप्तिस्मा यानि कि पश्चातापको बप्तिस्मा दिइराखेका थिए। त्यसै कारणले गर्दाखेरि पश्चातापको बप्तिस्मा भन्नु हो भने त येशू ख्रीष्टले चाहिँ लिनु हुँदैन है भनेर चाहिँ योहन्नाले चाहिँ के गरे, होइन होइन प्रभु कहाँ मबाट बप्तिस्मा तपाईँ लिनुहुन्छ, तपाईँले पो मलाई बप्तिस्मा दिनुहोस् न, तपाईँ पो धर्मी हुनुहुन्छ त, तपाईँ पो पवित्र हुनुहुन्छ, तपाईँले पो मलाई दिनुहोस् भनेर चाहिँ कसले भने त भन्दाखेरि बप्तिस्मा दिने योहन्नाले भने। अब पढिदिनुहोस् त त्यसपछि
अनि येशूले जवाफ दिँदै उनलाई भन्नुभयो अहिले यस्तै हुन देऊ
किनभने
यसरी नै सबै धार्मिकता पुरा गर्नु हामीलाई उचित छ।
एकछिन अब हेर्नुहोस् त अनि येशूले चाहिँ के भन्नुभयो त जवाफ दिनुभयो नि येशूले होइन, येशूले के जवाफ दिनुभयो अहिले यस्तै हुन देऊ, अहिलेलाई के हुन देऊ यस्तै हुन देऊ। अब किन त यस्तै हुन देऊ किनभने यसरी नै सबै धार्मिकता पुरा गर्नु हामीलाई उचित छ हो। जब मैले पानीमा म डुबेर बप्तिस्मा लिन्छु यो बप्तिस्माले चाहिँ परमेश्वरको धार्मिकतालाई चाहिँ पुरा गर्छ है भनेर चाहिँ येशू ख्रीष्टले भन्नुभयो क्या। ठिक छ, केलाई पुरा गर्ने छ धार्मिकतालाई, यो भने के हो त परमेश्वरले केही कुरा सोच्नु भएको छ मानव जातिको निम्ति, त्यो नै पुरा गर्नको निम्ति चाहिँ हामीले यो गर्नुपर्छ योहन्ना भनेर चाहिँ येशू ख्रीष्टले के गर्नुभयो बप्तिस्मा दिने योहन्नालाई चाहिँ भन्नुभयो क्या। येशू ख्रीष्टले भन्नु भएन, येशू ख्रीष्टले के भन्नु भएन भने होइन ए म चाहिँ जिउँदो बलिको रूपमा चाहिँ अर्पण हुनको निम्ति चाहिँ यो बप्तिस्मा लिँदैछु योहन्ना त्यसरी मलाई बप्तिस्मा दियो भन्नु भएन क्या। यदि त्यो भन्नुभएको भए के हुन्थ्यो यहाँ कसैले पनि बुझ्ने थिएन क्या होइन, किनभने पवित्र आत्मा पाएको थियो र थिएन नि त होइन। यसै कारणले गर्दा यसैले के भन्नुभयो अरू केही होइन परमेश्वरले जे योजना बनाउनु भएको छ त्यो योजना पुरा गर्नुपर्छ, यसै कारणले गर्दाखेरि योहन्ना मलाई चाहिँ के देऊ बप्तिस्मा देऊ। त्यसपछि के भयो येशू ख्रीष्टले बप्तिस्मा लिनुभयो कोद्वारा योहन्नाद्वारा, अनि योहन्ना पनि के भयो त भन्दाखेरि ए हामीले धार्मिकता पुरा गर्नुपर्छ परमेश्वरको भनेर चाहिँ योहन्ना बप्तिस्मा दिने योहन्ना पनि के भए राजी भए। ठिक छ, यसै कारणले गर्दा हेर्नुहोस् है यसै कारणले गर्दाखेरि जुन बप्तिस्मा योहन्नाले दिए र जुन बप्तिस्मा येशू ख्रीष्टले लिनुभयो त्यो बिल्कुलै फरक कुरा हो। ठिक छ, येशूले लिनुभएको बप्तिस्मा चाहिँ फरक कुरा हो, अनि जोन द बप्टिस्टले दिएको बप्तिस्मा चाहिँ के को बप्तिस्मा थियो त भन्दाखेरि पश्चातापको बप्तिस्मा थियो भने तर येशू ख्रीष्टले लिनुभएको बप्तिस्मा चाहिँ के थियो त भन्दाखेरि सेक्रिफिसियल डेथ लिभिङ सेक्रिफाइसको चाहिँ बप्तिस्मा चाहिँ येशू ख्रीष्टले लिनुभएको हो। यसै कारणले गर्दाखेरि हामीले एकदमै क्लियरली छुट्याउन जरुरी छ कि बप्तिस्मा के अरे योहन्ना बप्तिस्मा दिने योहन्नाले दिएको बप्तिस्मा र जुन बप्तिस्मा येशू ख्रीष्ट लिनुभयो त्यो बप्तिस्मा चाहिँ बिल्कुलै फरक र भिन्न चाहिँ हो। ठिक छ, हामी नयाँ करारकै अर्को पुस्तकबाट हामी देख्न सक्दछौँ कि पापको निम्ति चाहिँ जेन्टाइल्सले चाहिँ बप्तिस्मा लिने होइन पाप मोचनको निम्ति चाहिँ होइन भन्ने कुरा चाहिँ हामी प्रष्टै यहाँ देख्न सक्दछौँ। पहिलो पत्रुस 3:21 पहिलो पत्रुस 3:21 सिस्टर रोमी पढिदिनुहोस् त। पहिलो पत्रुस 3:21 सिस्टर रोमी सुन्दै हुनुहुन्छ, हाम्रो सिस्टर मुना पढिदिनुहोस् त।
पहिलो पत्रुस 3:21 यसैको प्रतिरूप अर्थात् बत्तिस्माले पनि जुन चाहिँ शरीरको मैला हटाउनु होइन तर परमेश्वरप्रति असल विवेकको माग पूर्ति गर्नु हो। अहिले हामीलाई यीशु ख्रीष्टको बौरी उठाइद्वारा बचाउँछ।
आमेन। यहाँ प्रश्नै लेखिएको छ, हेर्नुहोस् त, यसैको प्रतिरूप अर्थात् बत्तिस्माले पनि, केले बत्तिस्माले पनि जुन चाहिँ शरीरको मैलो हटाउनु होइन। बत्तिस्मा चाहिँ के हो त, शरीरको मैलो हटाउनु होइन। शरीरको मैलो भनेको के हो त, अन्त पाप क्षमाको निम्ति होइन, पाप मोचनको निम्ति बत्तिस्मा लिने होइन भन्ने कुरा चाहिँ यहाँ प्रश्नै लेखिएको छ। अब किन लिने हो त, हेर्नुहोस् त, यहाँ किन लिने हो पनि भनिएको छ क्या, तर परमेश्वरप्रति असल विवेकको माग पूर्ति गर्नु, के गर्नु हो त भन्दाखेरि परमेश्वरप्रति असल विवेकको। अब यो असल विवेक भनेको के हो त भन्दाखेरि, परमेश्वरले मानव जातिलाई यति धेरै प्रेम गर्नुभयो, हो, यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्र है, एकलौटे पुत्रलाई, आफैले जन्माउनु भएको पुत्रलाई पनि के गर्नुभयो त भन्दाखेरि मानव जातिको निम्ति उहाँले दिनुभयो। मानव जाति पापी नै हुँदा पनि उहाँले चाहिँ के गर्नुभयो, प्रेम गर्नुभयो, वास्ता गर्नुभयो, फिक्री गर्नुभयो, हो हो। यही कुरालाई चाहिँ हामीले सम्झेर चाहिँ नि के गर्न जरुरी छ त भन्दाखेरि, हो, परमेश्वरले त हामीलाई धेरै प्रेम गर्नुभयो, अब इन रिटर्न हामीले के दिन सक्छौँ त, हामीले केही दिन सक्दैनौँ, तर एउटा कुरा हामी दिन सक्छौँ, त्यो चाहिँ के हो त, हाम्रो शरीरलाई चाहिँ जिउँदो बलिको रूपमा उहाँलाई अर्पण गर्ने। आमेन। हामीले केही दिन सक्दैनौँ उहाँलाई, उहाँको प्रेमको बदलाउमा, तर हामी के चाहिँ गर्न सक्छौँ त भन्दाखेरि, जुन शरीर छ हाम्रो, त्यो शरीरलाई चाहिँ जिउँदो बलिको रूपमा चाहिँ के गर्न सक्छौँ, हामी उहाँलाई अर्पण गर्न सक्छौँ। यसै यही यही लेखिएको छ, हेर्नुहोस् त, तर परमेश्वरप्रति असल विवेकको माग पूर्ति गर्नु हो, बत्तिस्मा लेखेको छ नि होइन, हो, हामीले चाहिँ यही कुरा चाहिँ हामीले गर्नु जरुरी छ, अनि यही कुरा चाहिँ यीशु ख्रीष्टले पनि गर्नुभयो, अनि यीशु ख्रीष्टले नै गर्नुभएको कुरा, यानि कि हामीले पनि उहाँको पाइलालाई हामीले पछ्याउँदछौँ भने हामीले पनि गर्नुपर्ने चाहिँ के नै हो, यही नै हो। आमेन। यीशु ख्रीष्टको पाइलालाई पछ्याउने हो नि त, होइन, यीशु ख्रीष्टको पाइलालाई पछ्याउँदछ भने यीशुले कसरी हिँड्नुपर्छ भन्ने कुरा बाटो हामीलाई देखाइदिनु भएको छ, प्रक्रिया तरिका हामीलाई देखाइदिनु भएको छ, अनि त्यही तरिका त्यही प्रक्रियाद्वारा चाहिँ हामी पनि हिँड्न जरुरी हुँदछ। हालेलुया। बुझ्दै हुनुहुन्छ, हामीले चाहिँ के गर्नुपर्ने रहेछ त भन्दाखेरि, आफ्नो शरीरलाई जिउँदो बलिको रूपमा चाहिँ परमेश्वरलाई चाहिँ अर्पण गर्न, किन त भन्दा उहाँको प्रेमलाई देख्दै गर्दाखेरि, उहाँको कृपालाई, उहाँले दिनुभएको अनुग्रहलाई देख्दै गर्दाखेरि चाहिँ हामीले यो सानो कुरा चाहिँ परमेश्वरमा हामीले गर्नु जरुरी हुँदछ। ठिक छ, आमेन। बुझ्दै हुनुहुन्छ। अब यसै कारणले गर्दाखेरि त हेर्नुहोस् त, बत्तिस्मा लिँदै गर्दाखेरि कसरी लिइन्छ त भन्दाखेरि, आदि पानीमा, हो, आदि चाहिँ पानीमाथि शरीर, त्यसपछि जब डुबाइन्छ, डुबाउँदै गर्दाखेरि चाहिँ के हुन्छ, पुरै शरीर चाहिँ पानीभित्र जाँदछ र त्यसपछि चाहिँ निकालिन्छ। अब यसको अर्थ के हो त, यसको अर्थ के हो, पानीले के कुरा, पानीहरूले के कुरालाई जनाउँदछ त, संसारलाई, हो, संसारमै भए पनि हामी संसारमा चाहिँ छ, संसारको चाहिँ होइनौ भन्ने कुरा क्या, आदि पानीमा डुब्नु होइन, आदि पानीमा रहनु र आदि शरीर चाहिँ पानीमाथि हुनुले चाहिँ त्यो कुरालाई जनाउँदछ। जब हामी डुब्छौँ नि त्यसपछि चाहिँ के हो त भन्दाखेरि, यसको अर्थ चाहिँ हामी संसारको निम्ति चाहिँ हामी के भएका छौँ, टोटल्ली हामी मरेका छौँ। अब जब माथि उठाइन्छ, उठाउँदै गर्दाखेरि चाहिँ अब हामी नयाँ न्यु क्रिएचरको रूपमा चाहिँ हामी उठ्दछौँ। आमेन। हालेलुया। अनि यसै कारणले गर्दाखेरि हेर्नुहोस् त, चेला हुनुको ऊ चाहिँ के हो, अर्थ चाहिँ के हो त, अथवा कसरी चेला हुन सकिन्छ त भन्ने कुरा मत्ती 16:24 पदमा हामी पाउँदछौँ। के लेखिएको छ त्यहाँनिर, यदि कोही मेरो चेला हुन चाहँदछ भने, यसले के भन्नुभयो, आफैलाई आफैलाई पहिला इन्कार गरोस्, हो, पहिलो कुरा इन्कार गरोस्, अनि क्रुस बोकोस्, अनि र पछ्याओस् भनेर भन्नुभएको छ नि, होइन, इन्कार गर्नु चाहिँ के हो त? इन्कार त हामी हृदयबाट गर्दछौँ, तर सिम्बोलिकल्ली चाहिँ के गर्दछौँ त भन्दाखेरि नि बाप्टिजम हामी लिँदछौँ। बुझ्दै हुनुहुन्छ? इन्कार त कहाँबाट आउँदछ? हृदयबाटै आउँदछ नि। अनि त्यो देखिने गरेर चाहिँ के हो त सिम्बल चाहिँ भन्दाखेरि, जब हाम्रो इमर्सन हुन्छ हो, जब त्यहाँ हामी ओके अब चाहिँ म आफैलाई आफैलाई इन्कार गर्छु भनेर भन्दछौँ, अनि त्यो समयमा चाहिँ के भइन्छ त भन्दा बत्तिसमा लिइन्छ। आमेन। उमेर पुग्यो होइन भनेर बत्तिसमा लिने होइन, यसोलाई विश्वास गर्ने बित्तिकै बत्तिसमा लिने होइन, तर बत्तिसमाको अर्थ के हो भनेर बुझेर मात्र चाहिँ हामीले के गर्न जरुरी हुँदछ त भन्दाखेरि बत्तिसमा लिन जरुरी हुँदछ। यसै यस्तै घटना चाहिँ नि एफिसियसको मण्डलीमा घटेको हामी देख्न सक्दछौँ। एफिसियसको मण्डलीमा पावल पुग्नुहुन्छ र त्यहाँ पुगिसके पश्चात चाहिँ तिमीहरूले पवित्र आत्मा पायो भनेर सोध्दै गर्दा उनीहरूले के भन्छन्, होइन पवित्र आत्मा भने त के हो त हामीले कहिल्यै सुनेको छैनौँ। अनि पावलले सोध्नुहुन्छ, होइन तिमीहरूले कुन बप्तिस्मा लियौ त, हामीले त के को बप्तिस्मा लियौ, के को बप्तिस्मा लियौ, योहन्नाको बप्तिस्मा लियौ। अनि उहाँले भन्नुहुन्छ योहन्नाको बप्तिस्मा त के हो त भन्दाखेरि पाप प्रायश्चितको बप्तिस्मा हो होइन, अनि ज सबै कुराहरू सिकाउनु भइसकेपछि चाहिँ उनीहरू बप्तिस्मा लिन तयार हुन्छन् र पावलले फेरि उनीहरूलाई के दिन्छन् त ख्रिस्टको बप्तिस्मा दिँदछन्। अनि बप्तिस्मा पाइसकेपछि उनीहरूले के पाउँदछन् भन्दाखेरि पवित्र आत्मा पाउँदछन्। आमेन। बुझ्दै हुनुहुन्छ? यो कुरा तपाईँले घरमा गएर पढ्न सक्नुहुन्छ। प्रेरित 19:1-3 हामी सोही कुरा हामी पाउँदछौँ। अब यहाँ प्रश्न चाहिँ के आउँदछ भने नि, घरिघरि बप्तिस्मा लिनु पर्दैन तर एकै पटक बप्तिस्मा लिनु पर्दछ, त्यो चाहिँ कसरी लिनु पर्दछ त भन्दाखेरि सही प्रकारले बाइबलमा भनिएको प्रकारले चाहिँ नि बप्तिस्मा लिनु जरुरी हुँदछ। आमेन। कस्तो बप्तिस्मा? जुन बप्तिस्मा चाहिँ परमेश्वरले पनि ग्रहण गर्नुहुन्छ। परमेश्वरले कस्तो बप्तिस्मा ग्रहण गर्नुहुन्छ त भन्दा बाइबल अनुरूप गरिएको बप्तिस्मा पो उहाँले ग्रहण गर्नुहुन्छ त, होइन र? हो, यसै कारणले बप्तिस्मा चाहिँ कस्तो बाइबलले भनेअनुसार हामीले चाहिँ लिँदछौँ भने मात्र उहाँले चाहिँ त्यो कुरालाई ग्रहण गर्नु हुँदछ। जुन पाए त्यही बप्तिस्मालाई उहाँले ग्रहण गर्नु हुँदैन। यसै कारणले गर्दाखेरि हामीले बाइबलमा हेर्छौँ भने यीशुले के भन्नुभयो त, यीशुले के भन्नुभयो चेलाहरूलाई, सारा संसारमा जाऊ अनि मत्ती 28:18-19 सारा संसारमा जाऊ विश्वासी बनाऊ भन्नुभएको छ, विश्वासी बनाऊ भन्नुभएको छ र? यहाँ के भन्नुभएको छ त भन्दाखेरि सारा संसारमा जाऊ चेला बनाऊ अनि पिता पुत्र र पवित्र आत्माको नाममा चाहिँ के देऊ, बप्तिस्मा देऊ। ठिक छ? अब हामीले यहाँ बुझ्नुपर्ने कुरा छ कि, अब पिता भन्ने बित्तिकै चाहिँ पिताको नाममा भने त के हो त परमेश्वर होइन, पुत्रको नाम भनेको यीशु ख्रिस्ट, पवित्र आत्मा भनेर पवित्र आत्माको नाममा चाहिँ हामीले बप्तिस्मा दिनु पर्दछ भनेर चाहिँ साधारणतया बुझिन्छ। तर यहाँ अर्थ छुट्टै छ क्या, यो कुरालाई हामी अलिकति बुझ्नेछौँ है त। सुन्दै हुनुहुन्छ? सक्नै लाग्यो मैले अलिकति केही कुराहरूलाई हामी हेर्नेछौँ होइन है। यसोले कहिले पनि यहाँ बिलिभर्सलाई बनाऊ होइन भन्नुभएको छैन क्या, उहाँले चाहिँ के बनाऊ भन्नुभएको छ, एकदमै याद गर्नुपर्ने कुरा चाहिँ उहाँले चेला बनाऊ भन्नुभएको छ। अब चेला कसरी हुँदछ त, चेला बन्ने शर्त के हो त, अथवा चेला कसरी बनिन्छ भन्दाखेरि, कोही अघि पनि मैले तपाईँहरूलाई भने आफैले आफैलाई इन्कार गरोस् हो, दोस्रो कुरा के हो क्रुस बोकोस्, अनि तेस्रो कुरा उहाँलाई पछ्याओस् हो। यो अवस्थामा मान्छेलाई एउटा कुनै व्यक्तिलाई लिएर आउनको निम्ति चाहिँ हामीले के गर्न जरुरी छ त भन्दाखेरि नि पिता पुत्र पवित्र आत्माको नाउँलाई चाहिँ हामीले बुझाउन जरुरी हुँदछ। बुझ्दै हुनुहुन्छ? अब यो नाम भनेको चाहिँ के हो त, उदाहरण म दिन चाहन्छु, यहाँ तपाईँले देख्न सक्नुहुन्छ रबिन इज नट गुड भनेर लेखेको छ नि होइन। अब यसको अर्थ के हो त, रबिन भन्ने नाम चाहिँ राम्रो होइन भनेर हामी बुझ्छौँ त। रबिन इज नट गुड भन्यो भने अब नामले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, रबिनको स्पेलिङ मिस्टेक छ भन्न खोजे होइन, रबिन भन्ने नाम चाहिँ खराब हो भन्न खोजेको होइन, तर रबिन इज नट गुड भनेर भन्यो भने चाहिँ रबिन भन्ने व्यक्तिको चरित्र चाहिँ खराब छ भन्न खोजेको हो नि त होइन। त्यसो भने नामले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि चरित्रलाई जनाउँदछ, के केलाई जनाउँदछ, चरित्रलाई, क्यारेक्टरलाई। हो त्यस्तै, अब त्यस्तै यहाँनिर चाहिँ के भनिएको छ त, पहिला चेला बनाउने हो, के बनाउने, चेला बनाउने, सत्यताका कुराहरू, ज्ञानका कुराहरू, परमेश्वरको वचनका कुराहरू दिने, चेला बनाउने, उहाँको वचनको ज्ञानमा हुर्काउने, त्यस पश्चात चाहिँ के गर्ने त भन्दाखेरि पिताको क्यारेक्टरमा, परमेश्वर बुवाको क्यारेक्टरमा, यीशु ख्रिस्टको क्यारेक्टरमा, पवित्र आत्माको फ्रुट्स अफ द होल स्पिरिटमा चाहिँ के गर्ने त भन्दाखेरि बल्ल चाहिँ ब्याप्टाइज गर्ने भन्न खोजेको। आमेन, ठिक बुझ्दै हुनुहुन्छ? हो, अब यो गर्ने यसरी चाहिँ बप्तिस्मा दिने भन्न खोजेको। अनि अब यहाँ जुन ब्याप्टिजम भन्ने शब्द चलाइएको छ यसको ग्रिक वर्ड चाहिँ ब्याप्टाइजो भन्ने हुँदछ होइन, ग्रिक वर्ड मूल ज्वरो शब्द चाहिँ ब्याप्टाइजो भन्ने हुँदछ, जसको अर्थ चाहिँ त्यो इमर्स, इमर्स भनेको के हो त भन्दाखेरि पूर्ण तरिकाले चाहिँ डुब्नु भनेको हो। कि अब यो चाहिँ कसरी डुब्नु हो त भन्दाखेरि पूर्ण परमेश्वर बुवाको चरित्रमा, पुत्र यीशु ख्रीष्टको र फ्रुट्स अफ द होल स्पिरिटको चरित्रमा चाहिँ के गर्नु, पूर्ण रूपमा चाहिँ इमर्स हुनु हो, पूर्ण रूपमा चाहिँ डुब्की लगाउनु हो भन्ने चाहिँ अर्थ हुँदछ। आमेन, यसरी आज हामीले बप्तिस्माको विषयमा वचन सुनेका छौँ। आशा गर्दछु तपाईँहरूले बुझ्नुभएको छ, केही कुराहरू बुझ्नुभएको छैन भने तपाईँहरूले सोध्न सक्नुहुन्छ। अनि यो समय चाहिँ म हाम्रो ब्रदर आशिषलाई दिन चाहन्छु, आजको वचन म यहीँ राख्दछु। धन्यवाद।